جناب سعود عثمانی صاحب کا مضمون سفر تحیر عشق سن 10 مارچ 2022 کو روزانہ دنیا میں شائع ہوا کہ پیش خدمت ہے. 4 مارچ کو استانبول ایئرپورٹ گیٹ نمبر 9 سے باہر نکلا تو یخ بستہ ہوا کا جھونکا استقبال کے لیے منتظر تھا. ایک ہی لمحے میں قہقہ مار کر مجھ سے لپٹ گیا. یہ تو پتہ تھا کہ استانبول میں کافی سردی ہے, درجہ حرارت 3 اور 4 ہے اور بارش کی بھی پیش گوئی ہے, لیکن اندازہ اور حقیقت میں جو فرق ہوتا ہے اس نے مجھے فوراً سمجھا دیا کہ صرف سویٹر سے کام چلنے والا نہیں, یہاں آپ کی مرضی نہیں, مرضی اسی دلدار کی چلے گی. میں امریکہ کے سفر میں نکلا ہوں, سفر بھی لمبا قریب 1 ماہ کا. اسی سفر کے دوران پبلشرز کی عالمی تنظیم آئی بی پی کے بورڈ آف ڈائریکٹرز کی میٹنگز کے لیے استانبول رکا ہوں. 9 مارچ 2022 کو یہاں سے آگے شکاگو جانا ہے اور امریکہ کے کئی شہروں میں جو مشاعرے اور تقریبات ہیں ان میں شرکت کرنی ہے. دراصل میں شکاگو امریکہ کی ادبی تنظیم اردو انسٹیٹیوٹ کی دعوت پر جا رہا ہوں, جنہوں نے جشن اردو کے نام سے ایک رنگا رنگ ثقافتی پروگرام کا اہتمام کیا ہے. مشاعرہ بھی انہی پروگراموں کا ایک حصہ ہے. جناب امین حیدر اور جناب محمود خان جو پاکستانیوں کی اس تنظیم کے روح رواں ہیں میرے بنیادی میزبان ہیں. پھر جب دوسرے شہروں کے احباب کو اس کا علم ہوا تو انہوں نے بھی اپنی تقریبات سجا لی کہ کووڈ کی طویل عالم تنہائی کے بعد دنیا میل ملاپ اور ایسی محفلوں کو ترس گئی تھی. اس لیے خدا خیر رکھے کئی شہروں میں انشاءاللہ جانا ہوگا اور دوستوں سے ملاقات ہوگی. استانبول اسی طرح اپنا جادو جگا رہا ہے, خواہ سال کا کوئی مہینہ ہو یہ شہر اپنا اثیر کر لیتا ہے. جدید و قدیم کا ایسا سنگم کم کم ہوگا. میں اس بار فاتح کے علاقے میں ایک ہوٹل میں فاتح کا لفظ سلطان محمد فاتح کی طرف منسوب ہے, جس کی بنائی ہوئی فاتح مسجد مدرسہ اور سلطان فاتح کا مزار ہوٹل کے بہت قریب ہے, لیکن استانبول ان چند ماہ میں بہت مہنگا ہو چکا ہے. افراط زر راکٹ کی رفتار سے اوپر گیا ہے. ستمبر 2021 میں جب میں یہاں آیا تو 1 ترکی لیرہ 22 روپے کا تھا, اس وقت 14 روپے کا ہے. اس لحاظ سے تو بظاہر پاکستانیوں کو سستا پڑتا ہے, لیکن عملاً سستا نہیں پڑتا, کیونکہ روزمرہ کی اشیاء خوراک کی قیمتیں ریسٹورانٹ وغیرہ کے کرائے بھی اسی حساب سے بہت زیادہ ہو چکے ہیں. میرے ترک دوست نے بتایا کہ 120% مہنگائی بڑھی ہے, جبکہ تنخواہوں میں 30% سے زیادہ اضافہ نہیں ہوا. یہاں کے لوگ تو خیر پریشان ہیں ہی, لیکن مجھ جیسے سیاح کو بھی ہر چیز دگنی تگنی قیمت پر نظر آتی ہے. کم حیثیت طبقہ روٹی کے لیے مخصوص سرکاری دکانوں پر قطار لگانے کے لیے مجبور ہے, جہاں بازار کی نسبت کم نرخوں پر روٹی دستیاب ہے. اندازہ کیجیے کہ 1 لیرہ جو اس وقت 14 روپے کا ہے 18 روپے کو چھو کر واپس آیا ہے. مجھے معلوم ہے کہ شاید جنوری میں ایک وقت ایسا بھی آیا جب لیرہ 9 پاکستانی روپے کا ہو گیا تھا. عام آدمی ترک ہو یا پاکستانی, اسے اس سے غرض نہیں ہو سکتی کہ اس کے عالمی اسباب کیا ہیں, گرانی بین الاقوامی طور پر کتنی بڑی ہے. وہ تو اپنی حکومت کو اس کا ذمہ دار سمجھتا ہے. آپ کسے سمجھائیے اور کیسے. میں چونکہ فاتح میں پہلی بار ٹھہرا ہوں, پہلے سلطان احمد کے علاقے میں ٹھہرتا رہا ہوں, اس لیے ان گلیوں اور تاریخی آثار کو دیکھنے کا موقع مل رہا ہے جو پہلے نہیں دیکھے تھے. یہ علاقہ بھی بہت سی تاریخی عمارات سے بھرا پڑا ہے, لیکن ٹھنڈ ایسی ہے کہ زیادہ دیر سڑکوں پر اٹھنا مشکل ہے. کچھ ہی دیر میں کسی گوشہ آفیت میں پناہ لینے کو جی چاہتا ہے. مرد عورت بچہ جسے دیکھیے موٹی جیکٹ میں محفوظ نظر آتا ہے. کئی دن مسلسل بارش اور اس کے بعد برف باری کی پیش گوئی ہے, لیکن ممکن ہے کہ سفید کالے اس وقت اترے جب میں پرواز کر چکا ہوں. آج جب یہ ستون لکھ رہا ہوں استانبول میں اس وقت بارش ہے اور سردی مزید بڑھ گئی ہے. تو دوستوں کی بے لوس دوستی پہلے بھی معلوم تھی, اس بارش کا ذائقہ چکھ رہا ہوں कुछ दोस्तों ने मुझे फातेह बल्दिया यानी म्यूनिसिपलिटी के एक रेस्टोरेंट में नाश्ते की दावत दी जो बहरे मरमरा के किनारे था। ऐसी साफ सुथरी खूबसूरत और हसीन जगह की दिल खुश हो गया। पार्किंग से लेकर नाश्ते तक हर चीज का इंतजाम आला। एक और तो दोस्त है जिसे मेरी पसंद मालूम है। एक कैफे में लहमे चून कुन्नाफे और तुर्की चाय की दावत कर रखी थी। लहम का मतलब गोश्त है। ये तरह का पनीर तुर्की पिज्जा है जिसमें गोश्त शामिल होता है। इस पर सलाद डालकर लीमू निचोड़ कर लपेट लिया जाता है और इस रोल को मजे से खाया जाता है। हमारे बचपन में हमारी अम्मी रोटी पर घी और लहसुन मिर्च की चटनी लगाकर ऐसा ही रोल बना देती थी जिसे हम पेलू कुकड़ी कहते थे। सो ये तरह की तुर्की कुकड़ी है। कन्नाफे एक मीठा है तुर्की चाय के साथ उसका लुत्फ है। हुस्न इंतजाम नफासत और नजाफत में तो तमाम मुस्लिम अकवाम से हमेशा से आगे हैं और अब भी ऐसा ही है। किताबों की दुकान पर इस बार भी जाना हुआ। ऐसा आला मियार के पढ़ने की बात बाद में, पहले बस देखते रहिए लेकिन दूसरी तरफ कीमत देखिए तो वो भी आसमान से बातें करती हुई। अगर पाकिस्तान में इस मियार की किताब छापी जाए तो यकीन छप सकती है, लेकिन सवाल ये है कि उर्दू दुनिया में इसे खरीदेगा कौन, खास तौर पर जब हिंदुस्तानी नाशरीन ऐसी किताब बिना इजाजत और रॉयल्टी छापने के लिए तैयार बैठे होते हैं जो पाकिस्तान में उससे मियार में बेहतर लेकिन महंगी हो। इसलिए इसका कोई हल नजर नहीं आता सिवाय इसके कि किसी के खास ऑर्डर पर ही इस मियार की किताबें छापी जाएं। लेकिन आज की बड़ी खबर यह है कि होटल के नाश्ते में काली गाजर की कांजी मौजूद थी जिसे मैं इस साल तरस रहा था। उनके एक कई पढ़ने वालों का सवाल हो कि कांजी क्या होती है और इसमें और कांजी हाउस में क्या फर्क है। खैर अब हर सवाल का जवाब मेरे जिम्मे नहीं, खुद भी कुछ मेहनत करें। भाई एक सवाल मेरे दिल में भी है कि कांजी के लिए खाने का लफ्ज इस्तेमाल किया जाए या पीने का, इसलिए कि इसमें खूर और नोश दोनों ही मौजूद है। बस ये कि कांजी हमारे यहाँ दिन में दोपहर के वक्त खाई पी जाती है, नाश्ते में रिवाज नहीं। मेरे होटल के बाहर समंदरी बगले और एक गिर्द छतों की चिमनियों पर बैठे नजर आते हैं, इसलिए चिमनी कुछ हरा फराहम कर देती है। इस वक्त कमरे की बालकनी के बाहर एक सफेद सुरमई बुर्राक मोटा ताज़ा समंदरी बगला टहल रहा है, लेकिन मुझे शक है कि उसे कॉफ़ी और चाय पसंद नहीं। अफसोस उनके अलावा मेरे पास इस वक्त उनके लिए कुछ नहीं है और ठंड में बाहर जाने की हिम्मत नहीं। आपके सहन में उसकी मेहमान नवाजगी की तरीज हो तो बताइए।